यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। आज तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 को हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित।
सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल आजबाट शुरू भएको छ। यही वैशाख 11 गतेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक प्रस्तुत गर्नुभएको थियो। छलफलमा भाग लिँदै सांसदहरूले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना गर्ने, संविधानको 3 खम्बे अर्थनीति र समाजवाद उन्मुख लक्ष्यलाई समेट्न सक्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले 5 सिद्धान्त र 5 प्राथमिकता समेटेर रोजगारीको सृजना, शिक्षामा सुधार, स्वास्थ्य, पूर्वाधार विकास, डिजिटल रूपान्तरण तथा सामाजिक न्यायका विषय उल्लेख गरी ल्याइएको सिद्धान्त र प्राथमिकतामा सकारात्मक रहेको बताउनुभयो। उहाँहरूले देशमा बेरोजगारी र युवा पलायन बढ़िरहेको, किसानले समयमा नै मल र बिउ नपाउने अवस्था रहेको, सहज स्वास्थ्य सेवा र पहुँच नरहेको तर्फ सरकारले ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। दलीय आधारमा भएको छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेले गण्डकी र लुम्बिनी प्रदेशलाई जोड़ने सिद्धार्थ राजमार्ग वन्य विषय प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद बासना थापाले सिद्धान्त र प्राथमिकताले युवाहरूको रोजगारी सृजना, पूर्वाधार निर्माण, शिक्षामा सुधार ल्याउनुपर्नेमा जोड़ दिँदै संघ, प्रदेश र स्थानीय तहबीच दोहोरोपण हटाएर समन्वय बढ़ाउन सुझाव दिनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले देशको अर्थतन्त्र कता कुन मोडमा कसरी जाने भनेर स्पष्ट रूपमा आउन नसकेको बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका खुशबू ओलीले सिद्धान्त र प्राथमिकता निकै आकर्षक रूपमा आएको भए पनि आगामी वर्षका लागि पूरा गर्न सकिने खालका व्यावहारिक विषयमा ध्यान पुग्न नसकेको बताउनुभयो। स्वतन्त्र सांसद महावीर पुनले उद्योग व्यवसायको लागि आवश्यक कच्चा पदार्थ आयातमा कर लगाउन नहुने, उद्योग व्यवसायलाई प्याटेन्ट राइट्सको प्रभावकारी व्यवस्था गर्नुपर्ने तथा अनुसन्धान र नवप्रवर्तनका लागि पूँजीगत खर्चको 1% विनियोजन गर्न आग्रह गर्नुभयो। छलफलमा सांसदहरूले उद्योगी व्यवसायीको विश्वास जगाउने, कृषिमा व्यवसायीकरण गर्ने, मुलुकको समग्र अर्थतन्त्रको विकास गर्ने, सुकुम्बासी र अव्यवस्थितको समस्यालाई आवासको ग्यारेन्टी सहित आवश्यक सम्बोधन बजेटका सिद्धान्त तथा प्राथमिकताले गर्न सक्नुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। प्रतिनिधि सभाको आजको बैठकले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 बहुमतले स्वीकृत गरेको छ। बैठकमा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावलाई सभाले स्वीकृत गरेको हो। यसअघि सभामा नियमावली मस्यौदा प्रतिवेदनमाथि भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै समितिका सभापति पराजुलीले नियमावली मस्यौदामा प्रतिनिधि सभाको भूमिकालाई सुदृढ गराउने गरी नियमावली निर्माण गरिएको बताउनुभयो। सभापति पराजुलीले नियमावलीले संसदीय व्यवस्थालाई अझ उत्तरदायी, व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यका साथ मस्यौदा तयार पारिएको उल्लेख गर्नुभयो। विधेयकमाथिको सैद्धान्तिक छलफलमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउने गरी आएको नियमावलीमा व्यवस्थालाई हटाएर जानुपर्ने बताउनुभयो। छलफलमा नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदीय सर्वोच्चता कायम गर्ने विषयमा नियमावलीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले प्रतिनिधि सभा नियमावली मस्यौदाले लोकतन्त्रमा विपक्ष बाधक र शत्रु नभई संरक्षक हो भन्ने कुरा स्वीकार गरी विपक्षलाई स्थान दिएको छ कि छैन भनी प्रश्न गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सरस्वती लामाले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए पनि नियमावली विशेष कानूनका रूपमा रही संघीय कानून सरह रहने गरी गरिएको व्यवस्था स्वीकार्य नहुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद आरएन राईले संसदको नियमावलीलाई विशेष कानूनका रूपमा मानि संविधानभन्दा माथि राख्न नमिल्ने भन्दै नियम 259 संशोधन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू यज्ञमणि नेउपाने र समीक्षा बाँसकोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा समय माग गरी उहाँहरूले कायम मुकायम प्रधान न्यायाधीश मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीश सिफारिश विरूद्ध दायर दरपीठ निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएको विषयमा आपत्ति जनाउनु भएको हो। रासोपाका सांसदहरू ढकाल र बाँसकोटाले कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएपछि एमालेका सांसदहरूले उठेर विरोध जनाउनुभयो। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिएपछि नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले अदालतमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनुभयो। उहाँले न्यायाधीशले कर्तव्य पालनाका सिलसिलामा गरेका न्यायिक कार्यका विषय संसदमा उठाइएको र अदालतको अपमान हुने गरी सत्तापक्षको सांसदहरूको अभिव्यक्ति आएको भन्दै विरोध गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बलात्कार, हत्या, मानव तस्करी अन्त्य, वैदेशिक रोजगारीमा सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ। सांसदहरूले मानव तस्करबाट कुवेत पुगेर हराइरहेकी नेपाली महिला शर्मिला दर्जीको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदै कुवेत लगायत विभिन्न खाड़ी मुलुकसम्म फैलिएको मानव तस्करीको कार्य रोक्न माग गर्नुभयो। सांसदहरूले भूमिगत विद्युत विस्तार तथा खानेपानी विस्तार गर्ने सम्झौता भएका कम्पनी तथा ठेकेदारहरूले कार्य सम्झौतामा र कार्यक्षेत्रमा निर्माण सामग्रीहरू असरल राख्ने, सड़क सुरक्षालाई व्यवस्था गर्ने र खनेका खाडलहरू समयमा नै मरमत नगर्दा दुर्घटना बढ़ेको तथा जनधनको क्षति भइरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो। बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख डोल प्रसाद अर्यालले बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानून र नियमावली अनुसार नमिल्ने बताउनुभयो। बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न भागमा नेपाल टेलिकमको टावर, विद्युत समस्याका कारण मानिसहरू प्रविधिको प्रयोगबाट वञ्चित हुनु परिरहेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा आगामी आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल शुरू भएको छ। बैठकमा नेपाली कांग्रेसका सांसद नारायण दत्त मिश्रले विनियोजन विधेयकले कृषिमा रोजगारीको अवसर सृजना गरेर युवाहरूलाई स्वदेशमै आकर्षित गर्नुपर्ने, निजी क्षेत्रलाई शंकाको दृष्टिबाट नहेरी साझेदारका रूपमा हेरिनुपर्ने, सार्वजनिक संस्थाहरूलाई पारदर्शी बनाउनुपर्ने र उत्पादनमुखी अर्थतन्त्रका लागि कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड़ दिनुभयो। बैठकमा नेकपा एमालेका सांसद प्रेम प्रसाद दंगालले मुलुकको समष्टिगत आर्थिक सूचकहरूको वास्तविक विश्लेषण र तथ्याङ्क बिना प्रस्तुत गरिएको विनियोजन विधेयकमा कुनै ठोस आर्थिक मार्गचित्र नभएको बताउनुभयो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद झक्कु प्रसाद सुवेदीले विनियोजन विधेयकले सहकारीको लोकतान्त्रिकरणलाई समेट्न नसकेको, स्थानीय अर्थतन्त्रलाई ध्यान नदिएको भन्दै विधेयकले उत्पादनमुखी अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्ने धारणा राख्नुभयो। त्यसै गरी जनता समाजवादी पार्टीकी सांसद पूजा चौधरीले सुकुम्बासी बस्तीबाट विस्थापित महिला बाल बालिका र वृद्ध वृद्धालाई सम्बोधन गर्ने गरी सरकारले बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 1:15 बस्नेछ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीनवटा सहकारीका 378 जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिवशिखर बहुउद्देश्य सहकारीका 156 र पशुपति सहकारी तथा साना बचतकर्ताले जम्मा गरेको 7 जनाको बचत फिर्ता भएको हो। आज पहिलो दिन थोरै बचत भएका बचतकर्तालाई रकम फिर्ता गरिए पनि अब क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर सबैलाई फिर्ता गरिने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रकम फिर्ता गर्नुपर्नेछ। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम तीव्र रूपमा भइरहेको बताउनुभयो। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजनाहरूलाई उपयुक्त स्रोत सुनिश्चितता र प्रभावकारी बजेट विनियोजन गरी समयमै सम्पन्न गर्नुपर्ने बताउनु भएको छ। समितिको आज बसेको बैठकमा आगामी आर्थिक वर्षको बजेट तर्जुमा सम्बन्धमा विभिन्न मन्त्रालयका सचिव र उच्च पदाधिकारीहरूसँग गरिएको छलफलमा सांसदहरूले सड़क निर्माणमा गुणस्तरीयता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले सड़कहरूको स्तरोन्नति र सुरक्षा अभिवृद्धि वैकल्पिक राजमार्ग विकास आयोजना र शहरी विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला भाइरसको संक्रमण नेपालमा पनि फैलने खतरा बढ़ेको भन्दै सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। इबोला भाइरसको संक्रमणबाट सबैभन्दा धेरै प्रभावित कंगुबाट नेपाली तथा पर्यटक आवतजावत गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको हो। विश्व स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सतर्कता बढ़ाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बताउनुभयो। नेपालमा हालसम्म इबोला संक्रमण नदेखिएको भए पनि अन्तर्राष्ट्रिय अवस्थालाई ध्यानमा राखी आवश्यक तयारी थालिएको सचिव देवकोटाले बताउनुभयो। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले बैठकमा सरकारको कामको समीक्षा पार्टी सदस्यता नवीकरण र विस्तार पदाधिकारी तथा सदस्यहरूको कार्य विभाजनका बारेमा छलफल भएको जानकारी दिनुभयो। पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको सचिवालय बैठकमा पदाधिकारीहरूको वरियताक्रम संविधान संशोधनका विषय पार्टी कार्यालय भवन निर्माण लगायतका प्रस्ताव पेश भएको जनाइएको छ। बर्दियामा बाघ तथा चितुवालाई मानव बस्तीबाट टाढा राख्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको छ। भारतको कर्तनिया घाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने वन क्षेत्रमा पछिल्ला वर्षहरूमा बाघ तथा चितुवाको संख्या बढ़ेसँगै मानव वन्यजन्तु बीच बढ़न सक्ने द्वन्द्व कम गर्न कृत्रिम गन्ध संकेत प्रविधिको परीक्षण शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
भारतको कतन्याघाट वनविहार र नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज जोड्ने अन्तर्राष्ट्रिय जैविक मार्गको रूपमा रहेको खाता वन क्षेत्रमा बाघ तथा चितुवाको आक्रमण बढ़दो क्रममा छ। प्रायजसो वन्यजन्तुको समस्या रहेको खाता क्षेत्रमा बाघ चितुवा लगायतका वन्यजन्तुलाई धपाउन कृत्रिम गन्ध मार्फत नयाँ प्रविधि परीक्षण भइरहेको छ। अफ्रिकामा सफल भइसकेको प्रविधि नेपालको खाता करिडोरमा परीक्षण भइरहेकाले यसले सफलता पाए मानव बस्तीमा छिर्ने बाघ तथा चितुवा थपाउन सहज हुने अनुमान गरिएको छ। खाता समन्वय समिति बर्दियाका अध्यक्ष हरि गुरुङ,
खाता क्षेत्रमा नयाँ प्रविधिहरू परीक्षण गरिरहेका छ। यो परीक्षणले के देखाउँछ भने चाहिँ बाघ गन्धले क्रस गरेको देखिएन। योभन्दा पहिला पनि अफ्रिकामा गरेको भिजुअलहरू हेरेका थियौँ, त्यसमा बाघले रिस्पोन्स गरेको देखाएर त्यही भएर यो काम पनि यस क्षेत्रमा गर्ने र गाउँ बस्तीका मान्छेहरूले कसरी सुरक्षित गर्ने भनेर एउटा परीक्षण भइरहेको छ।
खाता जैविक मार्ग मानव वन्यजन्तु द्वन्दका दृष्टिले अति नै संवेदनशील मानिन्छ। उक्त क्षेत्रमा मानव वन्यजन्तु बीच सह अस्तित्व बनाउन गत वर्षदेखि नै नयाँ गन्ध प्रविधि पाइलटिङको रूपमा परीक्षण शुरू गरिएको थियो। तराई भूपरिधि कार्यक्रमका प्रबन्धक भरत प्रसाद भट्ट,
विशेष गरी चितुवाको र मानवको द्वन्द्व कम गर्नको लागि कृत्रिम गन्ध राखेर मानवको बस्तीमा बाघ अथवा चितुवा नछिरोस् र उसले चाहिँ मानवसँगको द्वन्द्व कम गरोस् भन्ने हेतुले चाहिँ हामीले यो कार्यक्रम यो वर्ष पनि हामीले गरेका छौँ।
प्राकृतिक प्रणाली अनुसार बाघ वा चितुवाहरूले आफ्नो पिसाब मार्फत आधार क्षेत्र निर्धारण गर्छन्। सो क्षेत्रमा अन्य बाघहरू छिर्दैछन्। गन्ध सुकेपछि अर्को बाघको आधार इलाका सम्झेर अरू बाघ अगाडि नबढी फर्कने गर्छन्। त्यसैलाई कपी गरी गन्ध प्रविधि भित्राइएको हो। तराई भूपरिधि कार्यक्रमका कार्यक्रम संयोजक प्रतीक शाह,
जुन हाम्रो चाहिँ वन्यजन्तु बाघ अथवा चितुवाले प्राकृतिक रूपमै आफ्नो वासस्थानलाई चिन्ह लगाएर एउटा चाहिँ विशेष प्रकारको गन्ध छोडेर आफ्नो चाहिँ टेरिटोरी मार्किङ गर्ने काम गर्छ, ताकि त्यहाँ चाहिँ त्यो गन्धको कारणले गर्दाखेरि अन्य कुनै अर्को बाघे अथवा चितुवा चाहिँ त्यो क्षेत्रमा प्रवेश नगरोस् भन्ने जुन प्राकृतिक प्रणाली छ त्यसैलाई हामी चाहिँ नकल गर्दै गन्ध संकेत डिस्पेन्सरमा हामी राख्छौँ। क्यामेराको मार्फत जनावरको चाहिँ यो बाटोमा मुभ गर्दाखेरि उसको प्रतिक्रियालाई हामीले अध्ययन गर्छौँ।
बर्दिया जिल्ला नेपालमै बाघ तथा चितुवा आक्रमणबाट बढी प्रभावित क्षेत्र मध्ये एक मानिन्छ। प्रत्येक वर्ष वन्यजन्तुको आक्रमणबाट मानवीय तथा आर्थिक क्षति हुने गरेको छ। यस्तो अवस्थामा नयाँ प्रविधिको सफल परीक्षणले स्थानीयवासीमा आशा जगाएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री सुनिल लम्सालले दशैंसम्म सबै सुकुम्बासीले जग्गा धनी पूर्जा प्राप्त गर्ने भएकाले आन्दोलनको आवश्यकता नरहेको बताउनु भएको छ। आफ्नो निर्वाचन क्षेत्र रूपन्देही एकमा मतदातासँग कुराकानी गर्दै मन्त्री लम्सालले सरकारले सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने लक्ष्यसहित काम गरिरहेको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास शुरू गरेको र त्यसलाई थप प्रभावकारी बनाएको छ। गुनासो लिने मात्र होइन समाधान पनि गर्ने उद्देश्यका साथ मन्त्रालयले हटलाइन नम्बर 1151 थप प्रभावकारी बनाएको हो। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हाले लगत्तै गुनासो सुन्ने र तुरन्त सम्बोधन गर्ने शैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय देखिएका छन्। गुणस्तरीय शिक्षा, स्वास्थ्य तथा रोजगारीको खोजीमा पछिल्लो समय गाउँका मानिस शहरतर्फ सर्न थालेपछि गाउँमा खेती गर्ने तथा पशुपाल्नेहरूको संख्यामा कमी आएको छ। खेतीपाती तथा पशुपालनमा युवाहरूको आकर्षण हराउँदै गएको भए पनि बझाङका गाउँहरूमा भने बुढापाका तथा केही युवाहरू खेतीपाती र गाई भैंसी पालेर जीविकोपार्जन गर्दै आएका छन्। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
समयको परिवर्तनसँगै जीवन अवस्थामा सुधार भएर खेती किसानी गर्ने मान्छेहरू घट्दै गइरहेको बेला बझाङ जिल्लाका केही गाउँ बस्तीमा भने अझै ग्वाला गोठालाहरू भेटिने गरेका छन्। गाई गोरू भैंसा पालेर ग्वाला गोठाला जाने युवाहरूको आकर्षण नभए पनि अझै गाउँका बुढापाखादेखि केही युवा महिला पुरूषहरूले पुर्ख्यौली खेतीपाती गर्ने र गाई गोरू भैंसी पालेर जीवन गुजारा गर्दै आइरहेका छन्। गाई भैंसीसँग ग्वाला गोठाला आएका थलारा रेगम गाउँका किसानहरू,
गाई भैंसी पाले हो, मलजल चाहियो खेतीपाती लगाउनको लागि, एक भैंसी दुई बल्ल दुई बाख्रा छन्, मेरो भैंसी नभने घरै छैन कोही,
आमा बाबुले हामीलाई पढाउन सकेन, बाबु बाजेले कमाएको औत फोकटो कमाई खाएपछि मलजल चाहियो, भैंसी पाल्नु पर्यो, एक हल बल्ल पनि चाहियो, अहिले छोरा नाति यताउति इन्डियातिर गएर सुझा गर्न लाग्यो,
गाई भैंसा पाल्न त पाल्दैन, बल्ल पाल्नु छाडियो भैंसले अत्याउटर आउन लाग्यो बढी।
आफ्नो विगतको अनुभव सुनाउँदै एकजना पशु सेवाका प्राविधिक रामचन्द्र जोशी,
हाम्रो बुवा बाजेसँग मेरै घरमा चार पाँचवटा भैंसीहरू थियो मेरो बाजेको पालामा, अहिले मेरो पाला पुग्दासम्म एउटा गाई पनि नभएको अवस्थामा हामी बसेको छु। यता मान्छेहरूले सबले गाउँ गाउँ छोडेर सब तराईतिर गए, विस्थापित भयो, त्यसपछि पशुपालनको संख्या एकदम घट्दो क्रममा छ।
पशु सेवा तथा भेटनरी अस्पतालका निमित्त कार्यालय प्रमुख जयबहादुर खड्का पनि खेती किसानी र पशुपालन गर्ने किसान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ।
बेरोजगारी किसानहरू सबै इन्डियातिर विदेशतिर गएका छन्, खेतीपाती गाई भैंसी भेडा बाख्रा कम छ।
पुर्ख्यौली जीवनशैली धानी रहेका साना किसान वर्गका यस्ता खेती किसानी गर्ने किसान र गाई गोरु भैँसीसँग खर्कतिर बस्ने ग्वाला गोठालाहरूको आत्मसम्मान र प्रोत्साहनका लागि तिनै तहका सरकारले नीति तथा कार्यक्रम बनाउनु आवश्यक देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। इरानको परराष्ट्र मन्त्रालयले पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता भइरहेको जनाएको छ। इरानले 14 बुधे माघ सहितको नयाँ प्रस्ताव पाकिस्तान मार्फत अमेरिकी अधिकारीहरूलाई पठाइसकेको इरानको अर्ध आधिकारिक समाचार एजेन्सी तस्नीमले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानसँगको शान्ति वार्ताका लागि समय घर्काउँदै गएको भन्दै केही समय अघि चेतावनी दिनुभएको थियो। अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत जुनसुकै अवस्थाको पनि समय हुने बताउनुहुँदै इरानलाई चाँडो निर्णय लिन भन्नुभएको थियो। विश्व स्वास्थ्य संगठनले कंगोपछि छिमेकी युगाण्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। दुर्लभ भाइरसका कारण फैलिएको यस प्रकोपमा हालसम्म 300 भन्दा बढ़ी शंकास्पद संक्रमित र 88 जनाको मृत्यु भइसकेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार इबोला प्रकोप हालको अवस्थामा कोरोना महामारी जस्तो विश्वव्यापी महामारीको स्तरमा नपुगे पनि अन्तर्राष्ट्रिय फैलावटको जोखिम बढ्दै गएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले वर्तमान सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना र पूर्वाधार विस्तार रहेको बताउनु भएको छ। सोमबार काठमाडौँमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले आगामी बजेट सुधारवादी बजेटको रूपमा आउने र सुशासन प्रवर्धनका लागि संस्थागत तथा कानूनी सुधार, दर्जनौं ऐन संशोधन, सूचना प्रविधि र डिजिटलाइजेशन व्यापक प्रयोगलाई आगामी बजेटले जोड़ दिने उल्लेख गर्नुभयो। नेपालको अर्थतन्त्र विगत दुई दशकमा अत्याधिक रूपमा विप्रेषणमा आधारित भएको भन्दै अर्थमन्त्री वाग्लेले अब दिगो आर्थिक वृद्धिका लागि स्रोत निर्माणमा जोड़ दिनु आवश्यक छ भन्नुभयो। रेमिटेन्समाथिको निर्भरता घटाउँदै स्वच्छ ऊर्जा, डिजिटलाइजेशन, पर्यटन, हरित उत्पादन र उच्च मूल्यको कृषिलाई आर्थिक वृद्धिको आधार बनाउने नीति सरकारको रहेको अर्थमन्त्रीले स्पष्ट पार्नुभयो। युवाहरूलाई नेपालमै बसेर विश्वसँग जोड़ने गरी डिजिटल अर्थतन्त्र निर्माणमा सरकारले विशेष ध्यान दिने बताउँदै अर्थमन्त्री वाग्लेले केही क्षेत्रहरूमा आयात प्रतिस्थापन र औद्योगिक नीति सञ्चालनका लागि सरकारले कार्यक्रमहरू अघि बढ़ाउन लागेको जानकारी दिनुभयो। दोस्रो राष्ट्रिय आर्थिक गणना 2082 अन्तर्गत हालसम्म 87.08% गणना सम्पन्न भएको छ। थापल थली स्थित राष्ट्रिय तथ्याङ्क कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा गणनाको हालसम्मको प्रगतिको अवस्थाको बारेमा जानकारी गराइएको हो। कार्यालयका उपप्रमुख, तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले साग 2 गतेदेखि शुरू भएको आर्थिक गणना आगामी असार 7 गतेसम्म जारी रहने जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
शीर्ष स्थानको स्कटल्याण्डलाई 6 विकेटले हराउँदै नेपाल आईसीसी विश्वकप लिग 2 को अङ्क तालिकाको 5 स्थानमा उक्लिएको छ। साथै नेपालले पहिलो खेलमा भोगेको हारको बदला पनि लिएको छ। नेपालले सोमबार जितको लागि 195 रनको लक्ष्य 38.1 ओभरमा 4 विकेटको नोक्सानीमा पूरा गर्यो। ईशान पाण्डे र कप्तान रोहित कुमार पौडेलको शानदार ब्याटिङसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग 2 2 स्थान फड्को मारेको हो। नेपालले स्कटल्याण्डलाई 6 विकेटले पराजित गरेको हो। जितसँगै 27 खेल खेलेको नेपालले 22 अङ्क पुर्याएको छ। योसँगै नेपालले नामिबिया र क्यानाडालाई पनि उछिनेको छ। एक खेल बढी खेलेको नामिबियाको 22 र 3 खेल कम खेलेको क्यानाडाको 21 अङ्क छ। नेपालका कप्तान रोहितले अभिजित 74 रन बनाए। दोस्रो नम्बरमा आएका ईशानले उनीसँगै तेस्रो विकेटका लागि 104 रनको साझेदारी गरेका थिए। ईशानले 55 रन बनाए। ओपनर आसिफ शेख 29 र कुशल भुर्तेल 28 रनमा आउट भए। नेपालका लागि ललित राज वंशीले 4, सन्दीप लामिछाने 3 तथा नन्दन यादव, सुमपाल कामी र दिपेन्द्र सिंहरीले समान 1 विकेट लिएका थिए।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 29.8 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस। पोखराको अधिकतम 31.3 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 18.7 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 36.7 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र दिपायलको अधिकतम 38 डिग्री सेल्सियस, न्यूनतम 21.1 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको दुवै सदनमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल प्रारम्भ। समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न शुरू। आज तीनवटा सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता। राष्ट्रिय आर्थिक गणना 2082 हालसम्म 87% गणना सम्पन्न। पाकिस्तानको मध्यस्थतामा अमेरिकासँग वार्ता जारी रहेको इरानको भनाई। र आईसीसी विश्वकप लीग 2 अन्तर्गत आज भएको खेलमा नेपालद्वारा स्कटल्याण्ड 6 विकेटले पराजित। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अबको समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।